आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
निराशा के यीशुमा जीवन छ, यीशुमा जीवन छ, यीशुमा जीवन छ, यीशुमा जीवन छ, यीशुमा जीवन छ।
श्रोता, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन नहेमिया अध्याय पाँचबाट देख्न गइरहेका छौं। मित्र, जब यरूशलेमको पर्खालहरू निर्माणको महान यो योजनामा धेरै तरिकामा विरोध बाधाहरूको नहेमियाले भेटाएका थिए, शैतान धृष्ट छ, चलाक छ। सबभन्दा पहिले शत्रुले यहुदीहरूलाई खिसी गरे, मजाक गरे, निन्दा गरे। त्यसपछि अन्तिममा त्यहाँ शत्रुहरूद्वारा खुला विरोध आयो। त्यो त्यति धेरै तीव्र थियो कि पर्खाल निर्माण गरिरहेको बेला नहेमियाले आफ्ना मानिसहरूलाई एक हातमा पर्खाल निर्माण गर्ने कर्णी लिन र अर्को हातमा सुरक्षाको निम्ति तरवार लिन आज्ञा गरे। नहेमिया र तिनका मानिसहरूले यति कड़ा परिश्रम गरे कि तिनीहरूले नुहाउँदा बाहेक आफ्ना कपड़ाहरू फुकाल्ने समय थिएन। तर अहिले पाँच अध्यायमा चाहिँ हामी आफ्नाहरूभित्रबाटै विरोधको देख्छौं। त्यहाँ नै शैतानले आफ्नो सबभन्दा ठूलो मुक्का प्रहार गर्न मौका पाउँछ। मण्डलीको इतिहासमा हामीले देखिसकेका छौं कि जब शैतानले खेदो सतावटद्वारा मण्डलीलाई विनाश गर्न सकेन, दोस्रो कुरा त्यसले के गर्यो भने त्यससँग मिल्न शैतानले पहिले नै यहुदीहरूको बीचमा असहमति लगाइदिइरहेको छ र अहिले शैतान एकदम अगाडि बढ़ेर आपसमा भित्रै मतभेदको सृजना गरिरहेको छ। नहेमिया पाँच अध्याय एकदेखि चार पदमा भनिएको छ, अब पुरूषहरू र तिनका पत्नीहरूले आफ्ना यहुदी दाज्यूभाइहरूका विरूद्धमा आवाज उठाए। कतिले भने, हामी अनि हाम्रा छोराछोरीहरू धेरै छौं र हामीहरू बाँच्नको निम्ति हामीलाई अन्नको खाँचो छ। अरूले चाहिँ यसो भने, अनि कालको समयमा अन्न पाउन हामी आफ्ना खेतहरू, दागबारीहरू र घरहरू बन्दक राख्दैछौ। अझ अरूहरूले यसो भनेर दुःख पोखाए, आफ्ना खेतहरू र दागबारीहरूको राजकर तिर्न हामीले ऋण लिनु परेको छ। मानव स्वभाव वास्तवमा परिवर्तन भएको छैन। यद्यपि आज हामी इलेक्ट्रोनिक्स, मेकानिकल, टेक्नोलोजिकल, अन्तरिक्ष युग, कम्प्युटर युगमा रहेको भए तापनि हामी देख्दछौ कि समस्याहरू ती नहेमियाको दिनहरूको जस्तै उस्तै खालको छ। म सोच्दछु कि हाम्रा सबै टेक्निकल साधनहरूले खाली हाम्रा समस्याहरू मात्र बढ़ाइदिन्छ र तिनीहरूको समाधान गर्न कठिन बनाउँछ। यहुदीहरू पर्खालहरू निर्माणमा अति नै व्यस्त भएकोले गर्दा तिनीहरूसँग आफ्ना व्यक्तिगत कामधन्दाको जारी राख्ने अवसर पाएनन्। तिनीहरूले अन्न किन्नु परेको थियो, आफ्ना परिवारको लागि खुवाउनको निम्ति, अनि त्यसको लागि तिनीहरूले आफ्ना धन सम्पत्ति, जग्गा जमिनको बन्धक राख्नु परेको थियो। कसैले आफ्नो कर तिर्न आफ्नो धन सम्पत्ति वा जग्गा जमिनको धितो राख्न परेको थियो। त्यस दिनमा करहरू अति नै धेरै लाग्ने गर्दथ्यो। तिनीहरूले आफ्ना यहुदी भाइहरूबाट पैसा ऋण लिइरहेका थिए त्यो तिर्नको लागि। पाँच पदमा भनिएको छ, हाम्रो शरीर आफ्ना देशका अरू मानिसहरूको शरीर जस्तै हो, हाम्रा छोराछोरी उनीहरूका छोराछोरी जस्तै छन्, तापनि हामीलाई आफ्ना छोराछोरीहरू कमरा कमरी तुल्याउन दिनु परिरहेको छ। कसै कसैका छोरीहरू त अघि नै कमरी तुल्याएको छन्, तर हामी केही पनि गर्न सक्दैनौ, किनभने हाम्रा खेतहरू र दागबारीहरू अरूहरूको भइसकेका छन्। धेरै लामो समयदेखि यो समस्या बढ़िरहेको थियो, तर यस समयसम्म नहेमियाले यसको बारेमा थाहा पाएका थिएनन्। यी मानिसहरू यरूशलेमको पर्खालहरू निर्माण गर्न चाहे, त्यसकारण तिनीहरूले आफ्ना खेती जग्गा आफ्ना यहुदी भाइहरूलाई बन्धक राखे। त्यस दिनमा पनि ऋण दिने व्यवसायमा कोही मानिसहरू थिए। मित्र, जबसम्म आपसमा प्रेम मिलाप रहेको थियो, बाहिरका शत्रुहरूले कति पनि चोट पुर्याउन बाधा दिन सकेनन्। तर अहिले आपसमा मतभेद विरोध छ। यो समस्या प्राचीन मण्डलीमा पनि एकपल्ट र धेरैपल्ट भन्नु नै पर्दाखेरि आएथ्यो। हननिया र सफिराले आफ्ना ख्रिस्टियन भाइहरूलाई धोका दिन षड्यन्त्र गरे।
र परमेश्वरद्वारा तत्काल मृत्युद्वारा दण्ड दिइयो। तिनीहरूको षड्यन्त्रले गर्नुपर्ने सरोकार पैसासित थियो। मलाई थाहा छैन कि किन पैसा त्यति ठूलो परीक्षा हो, तर त्यो निश्चय नै परीक्षा हो। आज त्यहाँ थुप्रै मण्डलीहरू छन् जो कहिले कहीँ गलत आर्थिक प्रतिवेदन दिइरहेका छन्। तिनीहरूले खास सत्य प्रतिवेदन दिँदैनन्। त्यही तरिकामा शैतान मण्डलीहरूमा प्रवेश गर्दछ। अनि यस कुरासँग नहेमियाले व्यवहार गर्नुपर्ने थियो। शास्त्रले हामीलाई फिलिपी 1:27-28 पदमा केही सुझाव दिइरहेको छ। यहाँ भनिएको छ, केवल तिमीहरूको चाल ख्रिष्टको सुसमाचारको योग्य होस् र म चाहे आएर तिमीहरूलाई देखौं चाहे अनुपस्थितिमै रहौं। तिमीहरू सुसमाचारको विश्वासको निम्ति एउटै मनको भई यत्न गरेर एउटै आत्मामा दृढ भएको तिमीहरूको अवस्थाको विषयमा मैले सुन्न पाऊ। विरोधीहरूसँग केही कुरामा नडराऊ, यो तिनीहरूका निम्ति विनाशको तर तिमीहरूका निम्ति चाहिँ मुक्तिको प्रत्यक्ष चिन्ह हो र यो परमेश्वरबाट नै हो। पाउल भन्छन्, तिमीहरूको चाल ख्रिष्टको सुसमाचारको योग्य होस्। मतलब तिम्रो आफ्नो व्यवहारमा इमान्दार हो, गलत रिपोर्ट नदेऊ, सत्य भन। जब तिमी सत्य भन्छौ यसले मेलको उत्पादन गर्दछ, सृजना गर्दछ। याकुब 3:16 पदमा याकुब भन्छन्, किनभने जहाँ इबी र विरोध हुन्छ त्यहाँ डहा र हरेक किसिमको भ्रष्ट काम हुन्छ। त्यही नै कुरा हननिया र सफिरासँग घटेको थियो। तिनीहरूले मण्डलीसँग आफ्नो व्यवहारको बारेमा झुट बोले र अन्यलता ल्याए। नहेमियाको दिनमा केही यहुदीहरूले पैसा ऋण लिए। जब तिनीहरूले ऋण पैसा तिर्न सकेनन्, तिनीहरूले वास्तवमा आफ्ना छोरा र छोरीहरू दासत्वमा बेच्नु परेको थियो। यस बेलासम्म नहेमिया आफ्नो रिसको प्रकट गरेका थिएन र आफ्ना मानिसहरू धीराजी भएका छन्। तर नहेमिया अहिले रिसाउँछन्। पद 6 भनिएको छ, तिनीहरूको रोदन र तिनीहरूले भनेको कुरा सुनेर मलाई साह्रै रिस उठ्यो। उसलाई अलिकति होइन तर धेरै साह्रै रिस उठ्यो। अनि 7 पदमा भनिएको छ, ती सबलाई आफ्नो मनमा मैले चिन्तन गरे अनि भारदारहरू र अधिकृतहरूको दोष देखाउँदै मैले भने, तिमीहरू आफ्ना यहुदी दाजुभाइहरूबाट धेरै ब्याज लिँदैछौ। अनि 8 पद, मैले यस विषयमा एउटा ठूलो सभा बोलाए अनि भने, हामीले सकभर अरू जातिहरूको बीचमा बेचिएका हाम्रा यहुदी बन्धुहरूलाई किनेर छुटकारा गराएका छौं। अब दाम तिरेर छुटकारा दिएका आफ्ना भाइहरूलाई तिमीहरू हामीलाई बेचिरहेका छौ। तिनीहरू चुप रहे किनकि तिनीहरूसित भन्ने कुरा केही थिएन। नहेमियाले शासकहरू, अधिकारीहरू र धनीहरूलाई तिनीहरूका त्यस्ता कामको निम्ति हप्काए। नहेमियाले ती गलत कामहरूलाई समुदायको सामने प्रकट गरिदिए। अनि जब त्यस्तो कुराहरूले स्थान लिन्छ, त्यस्ता काम गर्ने कुरा उचित हो, एकदम उचित। त्यसै गरी मण्डली समुदायलाई पनि चेतावनी दिनुपर्छ, यदि त्यहाँ आफ्ना व्यवहारहरूमा बेइमानदार छन् भने। दुष्टताको खुलाम रूपले बाहिर प्रकट गर्नुपर्छ र त्यससँग व्यवहार गर्नुपर्छ। त्यस्ता कुराहरू देखेर नहेमिया साह्रै रिसाए। कसैले भन्ला, तपाईँ रिसाउनु हुँदैन। पाउल भन्छन् Ephesians 4:26 पदमा, रिस हो तर पाप चाहिँ नगर। मित्र, तपाईँको क्रोध रिसको लागि कारणमाथि आश्रित हुन्छ, कारणमाथि आश्रित हुन्छ। यदि तपाईँ आफ्नो व्यक्तिगत कल्याण वा हितको लागि, व्यक्तिगत फाइदाको लागि त्यसको कारण रिसाउनुहुन्छ भने तब त्यो गलत हो। यदि तपाईँ परमेश्वरको महिमा अनि परमेश्वरको नाउँको चोट पुगिरहेको छ भने र परमेश्वरको कार्यक्रमको कारण रिसाउनुहुन्छ भने तपाईँ रिसाउन सक्नुहुन्छ तर पाप गर्न चाहिँ सक्नुहुन्न। नहेमियाले तिनीहरूको पापलाई त्यसै छोपछाप गरिदिएनन् तर खुलाम रूपले प्रकट गरिदिए। अनि यस्तो साहस आज मण्डलीमा पनि आवश्यक छ। 8 पदमा भन्छन्, मैले यस विषयमा एउटा ठूलो सभा बोलाए अनि भने, हामीले सकभर अरू जातिहरूमा बेचिएका हाम्रा यहुदी बन्धुहरूलाई र बन्धुहरूलाई किनेर छुटकारा गराएका छौं। अब दाम तिरेर छुटकारा दिएका आफ्ना दाजुभाइलाई तिमीहरू हामीलाई बेचिरहेका छौ। तिनीहरू चुप रहे किनकि तिनीहरूसित भन्ने कुरा केही थिएनन्। 9 पद, मैले अझै भने, तिमीहरू जे गरिरहेका छौ सो ठिक छैन। हाम्रा अन्य जाति शत्रुहरूको नजरमा निन्दित नहुनलाई हाम्रा परमेश्वरको डर राखेर तिमीहरूलाई बस्नुपर्ने थिएन। आज संसारमा ख्रिष्ट निन्दित हुनुहुन्छ के मण्डलीको आचरणको कारण उहाँ निन्दित हुनुहुन्छ के विश्वासीहरूको आचरणको कारण उहाँ निन्दित हुनुहुन्छ के तपाईँ र मेरो आचरणको कारण उहाँ निन्दित हुनुहुन्छ यो नै प्रश्न हामी आफैले आफैलाई सोध्न आवश्यक छ। नहेमियाले भने हेर तिमीहरू जे काम गरिरहेका छौ त्यसको कारण शत्रुहरूलाई परमेश्वरको निन्दा गर्न प्रेरित गरिरहेको छ। 10-11 पदमा भनिएको छ म र मेरा भाइहरू र मेरा अधीनका मानिसहरू पनि तिनीहरूलाई रूपियाँ पैसा र अन्न सापट दिँदैछौ तर ऋणको लागि ब्याज उठाउने काम बन्द होस्। तिनीहरूबाट लिएका खेतहरू दागबारीहरू र भद्राक्ष बारीहरू र घरहरू तुरुन्तै तिनीहरूलाई फर्काइदेऊ अनि तिनीहरूबाट असुल गरेका ब्याज अर्थात रूपियाँ पैसा अन्न नयाँ दागमध्य र तेलको सयौं भाग फर्काइदेऊ। नहेम्याले धनी यहुदीहरूलाई अपील गरे सबै कुरा फर्काइदिने अनि 12 पदमा भनिएको छ हामी फर्काइदिनेछौ र तिनीहरूबाट अरू केही लिने छैनौ तपाईँ जे भन्नुहुन्छ सो हामी गर्नेछौ भनी तिनीहरूले भने। तब मैले पुजारीहरूलाई बोलाए र भारदार र अधिकृतहरूलाई आफूले प्रतिज्ञा गरे अनुसार गर्न शपथ खान लाए। नहेम्याको यो तरिका म मन पराउँछु। उसले भन्छ कि म तिमीहरूको मौखिक प्रतिज्ञाहरूको विश्वास गर्दिन म तिमीहरूले स्पष्ट रूपमा पक्का यो प्रतिज्ञाको चाहन्छु। त्यसकारण उसले पुजारीहरूको सामने शपथ खान लाए। यो एक किसिमको लिखित रूपमा तिनीहरूको मंजूरीमा लिएर त्यसमाथि सही गर्न लगाए। मलाई लाग्छ कि मैले आफ्नो सेविकाईमा सबभन्दा ठूलो भूल यस कुरामा गरे कि केही ख्रिस्टियनहरूलाई विश्वास गरे। म यस कुरालाई भन्न चाहन्न तर म यो आफ्नो अनुभवबाट भन्दछु। त्यहाँ धेरैजना ख्रिस्टियनहरू छन् जसको वचनको भरोसा गर्न सक्छौ तर उही समयमा त्यहाँ धेरै ख्रिस्टियनहरू छन् जसको वचन कति पनि भरोसा गर्न सक्दैनौ। एकजना अति नै सफल असल आत्मिक इमानदारी ख्रिस्टियनले मलाई केही दिन पहिले भनिरहेका थिए प्रचारक म आफ्नो अनुभवबाट यो कुरा भन्छु कि म कति पनि ख्रिस्टियनहरूसँग व्यापार गर्न मन पराउँदिन बरु म संसारका मानिसहरूसँगै व्यापार गर्न मन पराउँछु र व्यापार गर्छु पनि तर सबै ख्रिस्टियनहरू सधैँ इमान्दार हुँदैनन्। नहेमिया व्यवहारिक मानिस थिए उसले भने यो कुरा ठिक छ कि तिमीहरूले यी सबै कुरा फर्काइदिने प्रतिज्ञा त गर्यौ जुन तिमीहरूले लगेका थियौ तर म तिमीहरूको मौखिक वचनमा मात्र विश्वास गर्दिन म त्यसकारण यसको सही सहित लिखितमा चाहन्छु भनिएको छ। 13 पदमा त्यसपछि मैले मेरो खास्टुको छेउ टकटकाएर भने आफ्नो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसको घर र धन सम्पत्ति परमेश्वरले यसरी नै टकटकाइदिउन् त्यसलाई यसरी नै टकटक्याएर रित्तो बनाइयोस्। यसरी त्यो ऋण समस्या धितो समस्या आफ्ना छोराछोरीलाई दासवत्वमा बेच्ने समस्याको नहेम्याले समाधान गरे। अहिले हामी नहेम्याको व्यक्तिगत जीवनको झलकको देख्नेछौ। 14 पदमा भनिएको छ त्यसबाहेक यहुदा देशका राज्यपालमा नियुक्त भएको समयदेखि अर्थात अर्थशास्त्र राजाको 20 वर्षदेखि 32 वर्षसम्म जम्मा 12 वर्षसम्म मैले र मेरा भाइहरूले राज्यपालले पाउनुपर्ने खानेकुराको भत्ता लिएनौ। उससँग तनखा भत्ता सम्पूर्ण सुविधाको लिने अधिकार थियो तर उसले त्यो लिएनन्। 15 पदमा भनिएको छ तर म भन्दा अघिका राज्यपालहरूले रोटी र दाग मध्यहरू बाहेक चाँदीका 40 सिक्का कर तोकेर मानिसहरूलाई ठूलो भारले थिचेका थिए। उनीहरूका सहायकहरूले पनि यसरी नै अत्याचार गरेका थिए तर परमेश्वरको भय राखेर मैले त्यस्तो व्यवहार गरिन। नहेम्या भन्दा अघि आउने राज्यपालहरूले आफ्ना तनखाहरू त लिए तर तिनीहरूले जनताहरूलाई पनि अनावश्यक अत्याचार गरिरहेका थिए शोषण गरिरहेका थिए तर नहेम्याले त्यो कुनै कुरा गरेनन् न उसले आफ्नो तनखा नै लिए। उसले तनखा ग्रहण नगर्न नै चुने अनि 16 पदमा भनिएको छ त्यसको साटो मैले पर्खाल बनाउने काममा मेरो सारा मेहनत लगाए मेरा सबै मानिसहरू कामको निम्ति त्यहाँ भेला भए र हामीले तिनीहरूबाट कुनै जग्गा जमिन लिएनौ। उसको सेवा निस्वार्थ सेवा थियो उसले आफ्नो फाइदाको निम्ति केही कुराहरूको माग गरेनन् वा जुटाएनन्। यद्यपि उसले चाहेको खण्डमा ती कुराहरू लिन सक्थे र त्यो उसको अधिकार थियो किनकि तिनी एक प्रकारको राज्यपाल थिए, तर उसले त्यस्तो केही पनि गरेनन्। 17 पदमा भनिएको छ, यस बाहेक मसँग मेरो टेबलमा बसेर खानेहरू 150 जना यहुदीहरू र अधिकृतहरू लगायत छेउछेउका जातिहरूबाट हामी कहाँ आउने अतिथिहरू पनि थिए। उसले नियमित रूपले 150 जना पाहुनाहरूलाई खाना खुवाउँथे। उसले अन्य वरिपरिका राष्ट्रहरूबाट यरुसलेम शहरमा बस्न आउनेहरू तर अझसम्म बस्न स्थान नपाउने यहुदीहरूलाई पनि खाना खुवाउँथे, अनि उसले यो सबै आफ्नो पैसा वा खर्चमा गर्थे। नहेम्या अरू राज्यपालहरू भन्दा बेग्लै किसिमका राज्यपाल थिए। भनिएको छ 17 पदमा, यस बाहेक मसँग मेरो टेबलमा बसेर खानेहरू 150 जना यहुदीहरू र अधिकृतहरू लगायत छेउछेउमा जातिहरूबाट हामी कहाँ आउने अतिथिहरू पनि थिए। 18 पद, प्रतिदिन खानालाई मैले मेरो निम्ति जुटाउनु पर्ने एउटा गोरु, 6 मोटा मोटा भेडा र कुखुराहरूलाई पनि तयार गरिन्थ्यो। 10-10 दिनपछि विभिन्न प्रकारका दागमध्य प्रशस्त मात्रामा जुटाइन्थ्यो। यति भए तापनि मैले राज्यपालले पाउनुपर्ने भोजनको माग गरिन, किनभने मानिसहरू माथि ठूलो भार परेको थियो। मित्र, उसले राज्यपाल खाना भत्ताहरूको माग गरेनन् किनभने उसँग आफ्ना कड़ा परिश्रम गर्ने यहुदीहरूको लागि हृदय थियो, दया थियो, माया थियो। अनि 19 पदमा भनिएको छ, हे मेरा परमेश्वर, मैले गरेका सबै कामको निम्ति मेरो हितमा सम्झना गर्नुहोस्। मित्र, नहेम्या महान र अद्भुत मानिस थिए। उसको ख्याल वास्ता आफ्ना मानिसहरूको निम्ति थियो। ऊ स्वार्थी थिएन, तर तिनीहरूले उसलाई भुल्नेछन्। यो निराशको कुरा हो, तर धेरै प्रसिद्ध व्यक्तिहरूले सिके कि संसारले तिनीहरूलाई भुल्छन्। मानिसहरूसँग छोटो स्मरण शक्तिहरू छन्। तर नहेम्याले परमेश्वरलाई विन्ती गरे कि मलाई सम्झना गर्नुहोस् भने, हे मेरो परमेश्वर, मैले गरेका सबै कामको निम्ति मेरो हितमा सम्झना गर्नुहोस्। परमेश्वरले हाम्रा पापहरूको याद गर्नुहुन्न, तर उहाँले सधैँ हाम्रा असल कामहरूको सधैँ याद गर्नुहुनेछ भन्ने कुरा थाहा पाउने कुरा कति अद्भुत हो। अनि उहाँले ती असल कुराहरू पुस्तकमा रेकर्ड गर्नुहुन्छ।
चाहदै त्यागे मैले तपाईँ साथ दिनुस् प्रभु जिउन चाहन्छु तपाईँमा साथ दिनुस् प्रभु सीधी दा चोट डहरू पाई धेरै तपाईलाई बिर्सिदिँदा प्रभु तपाईला जाँदा जाँदै त्यागे मैले
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौँ।
प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।